मन को रोजाई हो यो
सुने सुनाउने नेपाली को रेडियो सबै गुनगुनाउने कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ
को रेडियो 88.8
नमस्कार कार्यक्रम सामाजिक आवरणमा हार्दिक स्वागत गर्न चाहन्छु म अप्सरा आचार्य प्राविधिक मित्र सन्तोष भट्टराईका साथ श्रोता मित्र तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ नेपालीको रेडियो 88.8 मेगाहर्ज सेतीओपी मार्ग कोटेश्वरबाट तपाईँहरूलाई अवगतै छ यो कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 11 बजेदेखि 12 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुनेछ कार्यक्रम सामाजिक आवरणमा हामी विशेष गरी महिला बालबालिका तथा युवाहरूसँग सम्बन्धित विविध पाटोहरूको उजागर गर्ने प्रयास गर्दछौँ समाजका विविध पक्षहरूलाई समेटेर श्रोताहरूमा सुसूचित गराउने जनचेतनामूलक र प्रेरणादायी सन्देश प्रवाह गर्नु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ श्रोता मित्र यस कार्यक्रम अन्तर्गत हरेक हप्ता हामी भिन्न भिन्न विषयवस्तु लिएर यहाँहरू समक्ष उपस्थित हुने गरेका छौँ यसै क्रममा आजको हाम्रो छलफलको विषयवस्तु रहेको छ मानव बेचबिखन तथा ओसार पसार एक विकराल समस्या अनि यसले हाम्रो समाजमा पारेको दुष्प्रभावबारे श्रोता मानव बेचबिखन विश्वव्यापी समस्या हो हाम्रो देश नेपालमा विशेष गरी महिला तथा बालबालिकाहरूको बेचबिखन एक गम्भीर समस्या तथा चुनौतीको रूपमा रहेको छ मानव बेचबिखनको इतिहास लामो छ र हाल 21 शताब्दीसम्म आइपुग्दा पनि यसलाई निर्मूल पार्न सकिएको छैन अझ नयाँ नयाँ स्वरूपमा यसमा वृद्धि भइरहेको देखिन्छ व्यवसायका लागि सुरु भएको नेपाली चेलीबेटीहरूको बेचबिखन र ओसार पसारलाई विगतदेखि हालसम्म हेर्ने हो भने भारतमा नोकरी दासत्व र यौन व्यवसायका लागि आन्तरिक सहर बजारदेखि छिमेकी मुलुकहरू हुँदै समुद्र पारीका मुलुकहरूसम्म फैलिसकेको छ यो व्यवसाय सन् 2012-13 राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन अनुसार वर्षेनी 29,000 मानिसहरू बेचबिखनमा पर्ने गरेका तथ्य सार्वजनिक भइसकेका छन् श्रोता आजको यस कार्यक्रम सामाजिक आवरण अन्तर्गत मानव बेचबिखनको समस्या र त्यसबाट समाजमा परेको प्रभाव बेचबिखनबाट प्रभावितहरूलाई समाजमा पुनःस्थापना गराउने जस्ता विविध पक्षहरूको बारेमा छलफलको लागि गैर सरकारी संस्था शक्ति समूहका संस्थापक तथा वर्तमान अध्यक्ष श्री सुनिता दनवारजीलाई हाम्रो स्टुडियोमा निम्त्याएका छौँ श्रोता शक्ति समूह बेचबिखनबाट प्रभावित महिलाहरूद्वारा स्थापित र सञ्चालित विश्वको पहिलो सामाजिक संस्था हो दैलेखमा जन्मनुभएकी सुनिता दनवारजी शक्ति समूहमा विगत 18 वर्षदेखि निरन्तर सेवा गर्दै आउनुभएको छ एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कारबाट सन् 2013 सम्मानित हुनुभएकी शक्ति समूहकी अध्यक्ष यस वर्षको C10 अवार्डको लागि पनि विजयी घोषित हुनुभएको छ सुनिताजीसँग कुराकानी अगाडि बढाउनु पूर्व एउटा सुमधुर गीत यहाँहरू समक्ष राख्न चाहन्छु श्रोताहरू, निकै नै मर्मस्पर्शी तथा चेतनामूलक सङ्गीत पछि आउनुहोस्, कुराकानीको शुभारम्भ गरौँ आजका हाम्रा अतिथि शक्ति समूहकी अध्यक्ष श्री सुनिता दनवारजीसँग। सुनिताजी नमस्कार, तथा तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत छ।
हजुर नमस्कार अनि धन्यवाद तपाईँलाई पनि।
हजुर, यहाँसम्म आइपुग्नलाई त तपाईँलाई खासै गाह्रो भएन होला नि?
खासै
स्टुडियोसम्म
भएन खासै।
हजुर, अनि यसपालिको दसैँ कसरी मनाउने प्लान गर्दै हुनुहुन्छ?
म चाहिँ विशेष गरी योचोटि चाहिँ पोखरा जाने योजना बनाउँदैछु।
हजुर,
पोखरामा चाहिँ हाम्रो 18 वर्षभन्दा मुनिको बालिकाहरू, विशेष गरी विभिन्न समस्या परेको बालिकाहरूलाई राख्ने सेल्टर होम छ, इमर्जेन्सी सेल्टर होम।
हजुर,
त्यहाँको बच्चाहरूलाई टिको लाएर चाहिँ यो दसैँमा बच्चाहरूसँगै मनाउने विचार छ।
हजुर, साह्रै राम्रो हजुरको विचार लाग्यो है। सर्वप्रथम त म तपाईँलाई एउटा भर्खरै हामीले जानकारीमा आएको यो C10 अवार्डको लागि छनौट हुनुभयो भन्ने हामीले पनि जानकारी पायौँ, त्यसको लागि धेरै धेरै बधाई दिन चाहन्छु। अब यो एसियाको नोबेल पुरस्कार मानिने म्यागासेसे पुरस्कार पाएको एक वर्ष लगत्तै होइन, C10 अवार्डको सफलता यहाँलाई मिलेको छ, यहाँको समूहलाई मिलेको छ, शक्ति समूहलाई।
हजुर,
यसको बारेमा म एकछिनपछि यहाँसँग फेरि चर्चा गर्ने नै छु। C10 अवार्ड के हो भने हामीले पनि त्यही अलि धेरै जान्न पाएको छैनौँ। त्योभन्दा अगाडि अलिकति यहाँसँग चाहिँ यहाँको विषय आजको विषयवस्तुसँग म केन्द्रित रहेर केही जिज्ञासाहरू राख्न चाहन्छु। मेरो पहिलो जिज्ञासा चाहिँ यहाँसँग के रहनेछ भने, शक्ति समूह संस्थाको जन्म कुन परिवेशमा भयो र संस्था स्थापना गर्न तपाईँलाई केले प्रेरित गर्यो?
हजुर, 1996 भएको हो जुन चाहिँ शक्ति समूह स्थापना हुनुमा पनि फेरि आफ्नै इतिहास छ र व्यक्तिको स्टोरीसँग संस्थाको पनि जोडिन्छ र संस्थाको स्टोरीसँग व्यक्तिको पनि जोडिन्छ। र त्यो बेला जुन 1996 जति बेला इन्डियाको मुम्बईमा विशेष गरी त्यहाँको इन्डियाको सरकारले चाहिँ महाराष्ट्र प्रहरीलाई चाहिँ 18 वर्षभन्दा मुनिको बालिकाहरूलाई चाहिँ छापा मार्नलाई आदेश दिएको थियो।
हजुर,
र त्यो क्रममा लगभग 500 हाराहारीमा चाहिँ 18 वर्षभन्दा मुनिको हामीहरू चाहिँ त्यहाँबाट निस्केका थियौँ, र जसमा चाहिँ 200 हाराहारीमा नेपाली थियौँ। त्योमध्ये पनि 128 मात्रै हामी नेपाल आउन सफल भयौँ, र त्यो 128 पनि 15 चाहिँ हामीले खोलेको, र त्यो खोल्नुमा जति बेला हामी इन्डियाको सेल्टर होममा बस्यौँ त्यहाँनिर चाहिँ एकदमै एउटा मानवीय व्यवहार हुँदैन थियो त्यहाँनिर, इभन त्यहाँनिर सेल्टर चलाउने पनि एउटा महिला नै थियो, तर उसले चाहिँ कहिले पनि हामीलाई चाहिँ उसको महिलाको ऊबाट कहिले पनि नहेर्ने, एकदमै अशब्दहरू बोल्ने, खानेकुराहरू फालेर दिने, तिमीहरूको लागेको बानी हो, तिमीहरूको छुट्दैन भन्ने, होइन विभिन्न शब्दले चाहिँ यातनाहरू दिन्थ्यो. अनि हामीले त्यहाँनिर कस्तो फिल गर्थ्यौँ भने हामी त एउटा यौन शोषणबाट मात्रै मुक्त भयौँ तर बाँकी व्यवहार त सेमै रहेछ भनेर त्यस्तो खालको हामीलाई एकदमै पीडा भएको थियो. र जति बेला हामी त्यसरी त्यहाँ निस्किएपछि एउटा आफ्नो जन्मभूमि गइन्छ भन्ने खालको एक किसिमको खुसीपन को बेलामा, त्यति बेला फेरि तत्कालीन सरकारले चाहिँ उनीहरू नेपाली हो भने के प्रमाण छ, के उनीहरूसँग नागरिकता छ, उनीहरूलाई नेपालमा ल्यायो भने एचआइभीको पोको चाहिँ भित्रिन्छ भन्ने खालको आरोपहरू लगाएर चाहिँ हामीलाई अस्वीकार गरेको अवस्था थियो. र यस्तै खालका कुराहरूले गर्दाखेरि हामी आफै पीडामा परेको मान्छे फेरि कतिचोटि पीडित हुने र यसको विरुद्धमा चाहिँ लड्नुपर्छ, आफ्नो आँसु जति पनि बगेको छ त्यसलाई चाहिँ शक्तिको रूपमा चाहिँ परिणत गरेर यो विरुद्धमा चाहिँ यो समाजसँग चाहिँ जुझ्नुपर्छ र त्यस्तो खालको जुन दलालहरू छ तिनीहरूलाई चाहिँ कानुनी कारवाहीमा ल्याउनुपर्छ र हामी जस्तो किशोरीहरूलाई चाहिँ बेजिखन हुनबाट रोक्नुपर्छ भन्ने खालको एउटा उत्प्रेरणा भनौँ न त्यसरी चाहिँ मिल्यो. जुन चाहिँ म लगायत हामी 12 ओरेकमा बस्थ्यौँ, ओरेकमा पनि डक्टर रेणुको अथवा ओरेकको स्टाफहरूको र डक्टर रेणु जुन चाहिँ ओरेकको चाहिँ त्यति बेलाको अध्यक्ष उहाँ चाहिँ फाउन्डर, उहाँले चाहिँ एक किसिमको प्रेरणा दिनुभयो कि तिमीहरू भनेको समस्या पऱ्यो भन्दैमा आत्तिनु हुँदैन, रुने होइन, बरु तिमीहरू केही गर्छ भने म सहयोग गर्छु भन्ने खालले चाहिँ प्रेरणा दिनुभयो. र उहाँले देखाएको बाटोमा चाहिँ हामी पनि हामीलाई के फिल गर्यो भने हामी दोषी होइन भने किन लुक्ने, किन रुने, किन कराउने, बरु त्यसको विरुद्धमा लाग्नु पऱ्यो र यस्तो खालको दलालहरूलाई चाहिँ कानुनी कारवाहीमा ल्याउनुपर्छ भन्ने सोच ले गर्दाखेरि शक्ति समूह चाहिँ स्थापना भयो.
हजुर, यहाँले अब यो शक्ति समूह कसरी स्थापित भयो भन्ने कुरा भनि नै हाल्नुभयो, त्यहाँभित्र तपाईँका वेदना, तपाईँका पीडा जुन हामीले पनि सुन्यौँ है, कसरी पीडित हुनुभयो, तर त्यो स्थितिमा पुर्याउने चाहिँ तपाईँलाई कसले त्यहाँसम्म पुर्यायो जुन
मलाई चाहिँ अब कसले भन्दा नि अब हुन चाहिँ नेपाली नै हुन् होइन, अब एकदमै मैले चिनेको मान्छे पनि होइनन् होइन, अब जस अब मेरो त पुरै परिवारै इन्डियामा माइग्रेट भएर गएको हो र त्यो क्रममा चाहिँ अब मेरो बुवा मम्मीसँग बोल्दाखेरि उनीहरूले चाहिँ हामी पनि तिम्रो दाई सम्मान हो, तिमी हाम्रो बहिनी सम्मान हो, बस भन्ने गफ गर्न खोज्ने, नजिकिन खोज्ने, तर मैले चाहिँ कहिले पनि उनीहरूको नजिक हुन चाहेन. अनि उनीहरूले यतिसम्म भने
त्यतिखेर तपाईँ कति वर्षको हुनुहुन्थ्यो?
म 14 थिएँ र त्यति बेला चाहिँ उनीहरूले अब यतिसम्म भने कि अब तिमी त तिम्रो उमेरमा त बाबुआमालाई हातमा राखेर पाल्नुपर्ने बेला तिमी चाहिँ बाबुआमाको उल्टै बोझ भएको छौ, बरु हामीसँग होइन राम्रो काम लगाइदिन्छु भनेर मलाई त्यसरी फगाइरहेको थियो. अनि मैले त्यति बेलै उनीहरूलाई हाँसेर के जवाब दिएको थिएँ भने यदि तिमीहरूले मलाई राम्रो काम लगाइदिने हो भने तिमीहरू त आफै त ट्र्याक्टर ड्राइभर छौ भनेर त्यसरी मैले इग्नोर गरेको अवस्था थियो.
14 उमेरमा पनि तपाईँमा त्यत्रो हिम्मत भन्ने आयो है, मतलब त्यो चेतनशीलै हुनुहुँदो रहेछ एकदम सानैदेखि.
म एकदमै अब कस्तो भने मेरो स्वभाव चाहिँ सानैदेखि अलिकति जिद्दी टाइपको खालको होइन, अब मैले चाहिँ यो गर्नुपर्छ भनेपछि जसरी पनि गर्नै पर्ने खालको होइन, अनि यो चाहिँ मैले गर्नु हुँदैन भनेपछि जतिसुकै मान्छेले मलाई लोभ्याएर जतिसुकै उ गरे पनि म कहिले पनि आकर्षित नहुने खालको त्यस्तो स्वभावको थियो.
हजुर, यहाँले आफ्नो बाल्यकालको कुरा पनि निकालिहाल्नुभयो, अब अलिकति बताइदिनुहोस् न त बाल्यकालको अलिक बढी जान्नमा लाग्यो, यतिको हिम्मतिलो मान्छेको बाल्यकाल चाहिँ कसरी बितेको रहेछ होइन, कस्तो थियो यहाँको बाल्यकाल?
बाल्यकाल म जन्मे चाहिँ दैलेख जिल्लामा जन्मेँ, अनि म जब 5 थिएँ मेरो पुरै परिवार चाहिँ इन्डिया माइग्रेट हुनुभयो. इन्डिया माइग्रेट किन हुनुभयो भन्दाखेरि मेरो आमाको 10 सन्तान,
हजुर,
10 सन्तानमा चाहिँ हामी जीवित भनेको 4, 4 एकजना दाई, 3 हामी दिदी बहिनी, त्यो म 4 चाहिँ कान्छी चाहिँ म. अनि मेरो आमालाई के भयो भने त्यो परम्परा रूढिवादी सोच मेरो आमामा, अनि मेरो सन्तानहरू सबै बोक्सीले खायो. यदि म यहीँ बसिराखेँ भने पनि पछि गएर यो छोरालाई पनि बोक्सीले खाइदिन्छ अनि म मर्दाखेरि दागबत्ती दिने कोही पनि हुँदैन भन्ने हिसाबमा चाहिँ आमाको जितले गर्दा हामी चाहिँ माइग्रेन भएको. जम्मू कश्मीरमा हामी त्यहाँ माइग्रेन भयौँ, अनि त्यहाँनिर पनि अब राम्रै थियो, एक किसिमले आलु खेती गर्थ्यौँ हामीले. मेरो बुवालाई चाहिँ त्यहाँको इन्डियनको जग्गाहरू भाडामा लिएर आलु खेती गरेका थियौँ, एकदमै राम्रै थियो. र म बुवा मम्मीहरूसँगै त्यहीँ बसेको थिएँ, त्यहीँ भनौँ न मेरो बाल्यकाल चाहिँ त्यहाँ हुर्किए र मैले जति बेला त्यो बाल्यकालमा थिएँ अहिले पनि कहिलेकाहीँ सम्झना आउँदाखेरि चाहिँ मलाई भित्री काम केही पनि आउँदैन थियो, केही पनि गर्न आउँदैन थियो, तर मैले बाउको काम चाहिँ सबै गर्थेँ फेरि, किनभने मेरो बाउ भनेको सिकर्मी र डकर्मी दुवै हुनुहुन्थ्यो, अनि बाउसँगै मैले गाह्रो पनि लाउँथेँ, बाउसँगै मैले काठ पनि चिर्थेँ, त्यो सबै सिप मसँग थियो, तर मैले घरको कुचो लाउनसम्म मलाई आउँदैन थियो र एकदमै भनौँ न खुसी नै थियौँ, अब एक किसिमले फ्यामिली थियौँ होइन, त्यो हिसाबले हामी खुसी थियौँ। जब एक दिन मेरो कान्छु काका चाहिँ त्यहाँ जानुभयो नेपालबाट इन्डियामा गएपछि मेरो दाइलाई उहाँले भगाएर लगिदिनुभयो, किनभने एउटा आमाले अब त्यही छोराको लागि भनेर नेपाल त्यागेर चाहिँ इन्डिया गएको छ, त्यहाँबाट पनि उसको काखबाट त्यो छोरा खोजिदिएपछि उहाँलाई एकदमै पीडा भयो र त्यही क्रममा चाहिँ हामी दाइको खोजी गर्ने क्रममा हामीले चाहिँ त्यो सबै लगाएको जस्तो थियो भनौँ न, एक किसिमले आलु धेरै कुन्टलका कुन्टल बिक्री हुन्थ्यो, त्यो आलु खेती जस्तो लगाएको थियो त्यस्तै छोडेर हिँड्नु परेको अवस्था थियो र त्यही हिँड्ने क्रममा जब हामी चाहिँ तल रोडमा झऱ्यौँ, हामीसँग पैसा सकियो, अनि पैसा सकिँदाखेरि अब बुवा मम्मी हामी सल्लाह गरेर अब केही समय चाहिँ यहाँ गिट्टी बालुवामा काम गर्ने, अनि 2-4 हजार पैसा भएपछि अनि नैनीताल जाने, किनभने मेरो बुवाले चाहिँ दाइ नैनीतालमा छ भन्ने कुरा सुन्नुभएको थियो र त्यही क्रममा त्यहाँनिर त्यो केटाहरूले पनि चिन्जान भएको त्यहीँनिर हो जुनले मलाई त्यो समस्या पाए
पनि त्यो सबै परिवेश सायद थाहा पाए होइन, तपाईँको दाई हराएको बुवामा पीडित हुनुभएको अनि आर्थिक सङ्कट परेको सारा कुरा समेटेर यस्तो मान्छेलाई चाहिँ टार्गेट गर्न सकिन्छ कि भन्ने सायद उनीहरूले एउटा योजना बनायो होला नि।
एकदमै हो, एकदमै हो, अनि हामीले केही समय त्यहाँ काम गऱ्यौँ अनि हामीले चाहिँ हिसाब गरिसकेपछि अनि उनीहरूलाई त्यो कुरा थाहा भयो अनि मेरो बुवाले चाहिँ अब हामी त जाँदैछौँ बाबुहरू, हामी त नैनीताल जाने हो भनेपछि ठ्याक्क त्यो केटाहरूलाई के भन्यो भने त्यसो हो भने त हामी पनि नैनीताल जान्छौँ, हामीलाई पनि यहाँ काम गर्न मन छैन, बरु भाइलाई खोज्न हामी पनि सहयोग गर्छौँ नि भन्ने
आश्वासन दिए आमा बुवालाई अलिकति प्रभावित पारे।
अनि त्यो भनिसकेपछि अब आमा बुवाले पनि नाइ भन्न सक्नु भएन अनि ठिकै छ हिँड्नु न त भनेर भन्ने क्रममा अनि हामी बेलुका चाहिँ अब होटेलमा बास बसेका थियौँ र त्यो होटेलमा बास बस्दाखेरि उनीहरूले मलाई खानेकुरा मिठाई लिएर दिए ल्याएका थिए, मैले खान मानिनँ, नमानेपछि मेरो बुवा मम्मीले खाएपछि अनि बल्ल मैले किनभने कसैको हातको पनि त्यो हतपत खाइहाल्ने त्यस्तो बानी पनि थिएन अनि मेरो बुवा मम्मीले अब दाई समान हो यिनीहरू दाई भनिरहेको छ तिमी किन ऊ गर्छौ, ल हामी खान्छु त्यस पछाडि खाऊ नि त भनेर बुवा मम्मीले खाएपछि मैले खाएँ। जब म होसमा थिएँ म त्यो ठाउँमा पुगेको अवस्था र त्यहाँ पुगिसकेपछि बल्ल मलाई होस खुलेको अवस्था थियो।
यसरी मानव बेचबिखन चाहिँ के कारणले हुन्छ जस्तो लाग्छ, तपाईँ आफै पनि पीडित भइसक्नुभयो होइन, आफ्नो यहाँको कन्टेस्ट अलिकति फरकै थियो तर अब अहिले दिनानुदिन यो बढ्दो क्रमै छ नि, घटेको छैन, यसो के कारणले हुन्छ, विशेष गरी नेपालबाट चाहिँ चेलीबेटी बेचबिखन हुने मुख्य कारणहरू चाहिँ के जस्तो लाग्छ?
अब मलाई के लाग्छ भने पहिलो नम्बरमा चाहिँ पितृसत्तात्मक सोच जसले गर्दाखेरि महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेरिन्छ, त्यसलाई चाहिँ अब त्यो सँगसँगै अब हुन्छ नि अरू तत्त्वहरू जस्तो घरेलु हिंसा, घरेलु हिंसाको कारणले गर्दाखेरि दलालहरूले पनि त्यस्तै कन्डिसनलाई हेरिरहेको हुन्छ, जुन घरमा चाहिँ अशान्ति छ, जुन घरमा चाहिँ घरेलु हिंसा छ, जुन घरमा चाहिँ बच्चाहरू पीडित छन् होइन, त्यस्तो परिवारलाई चाहिँ टार्गेट गर्ने भएको हुनाले त्यो कारणले गर्दाखेरि पनि बेचबिखन भइरहेको अवस्था छ। अनि अर्को चाहिँ हाम्रो प्रायः जस्तो चलन के हुन्छ भने बच्चैमा बिहे गरिदिने बाल विवाह, त्यो बाल विवाहको कारणले पनि बेचबिखन भएको अवस्था छ र त्यो सँगसँगै हाम्रोमा अब व्यावहारिक ज्ञान छैन, जस्तो हामीसँग किताबी ज्ञान छ, भोगन्ते विद्या छ, तर व्यावहारिक ज्ञान केही पनि छैन, जसले गर्दाखेरि जतिसुकै पढेको पनि मान्छे चाहिँ बेचबिखनमा परेको घटनाहरू
भने मतलब व्यावहारिक ज्ञान भने मतलब कस्तो भने आफ्नो अधिकारको कुरा हुन्छ नि, मेरो यो अधिकार हो, मैले पनि बाँच्न पाउनुपर्छ होइन, यस्तो खालका अधिकारका कुरा थाहा नभएको
एकदमै हो, एकदमै हो, अनि मैले के गर्दा हुन्छ के गर्दा हुँदैन होइन, अब कस्तो मान्छेलाई मैले विश्वास गर्ने,
कसरी लोभिने, कसरी प्रलोभनमा पर्ने भन्ने कुराहरू पनि थाहा नभएर
हो, त्यो कारणले गर्दाखेरि चाहिँ बेचबिखन भइरहेछ र त्यो सँगसँगै अर्को भनेको हाम्रो राज्यले पनि समान रूपमा विकास गर्न सकेको अवस्था छैन र विशेष गरी अझ महिलाहरूलाई फोकस गरेर केही कार्यक्रमहरू ल्याएको अवस्था छैन, जसले गर्दा अवसरको खोजीमा मान्छे जाँदाखेरि बेचबिखनमा परिरहेको घटनाहरू हामी सुन्छौँ। इभन गभर्मेन्टले केसम्म गर्छ भने कहिले उमेरको छेकबार लाउँछ होइन, कहिले चाहिँ अब खाडी मुलुकमा जाने प्रतिबन्ध लाउँछ, तर त्यो गर्दैमा बेचबिखन रोकिन्छ त, रोकिँदैन नि, रोकिएको घटना छैन नि।
बाटो युज गरेर जानेहरू त गइरहेका छन् नि, अझै पनि
गइरहेका छन्, झन् बढी जोखिममा परिरहेको अवस्था छ। भनेपछि त्यसलाई रोक्ने भन्दा पनि कसरी सुरक्षित तरिकाले चाहिँ विदेशमा पठाउने, अथवा जुन देशमा हाम्रो नेपाली महिला अथवा पुरुष पनि अहिले हेर्नुहोस् न कति बेचबिखनमा परेको घटनाहरू छ, तर पुरुषहरू खुलेर
बेचबिखनमा पर्ने भनेको ठ्याक्कै महिलाहरूकै जस्तै यौन व्यवसायमा नभएर श्रम शोषणमा होइन, ज्यादा
श्रममा पनि छ, तपाईँको यौन शोषणकै लागि पनि बेचबिखनमा परेको घटनाहरू छ। तर के फरक छ भने उनीहरू खुलेर भन्दैनन् कि म विदेशमा गएको थिएँ कामको क्रममा म ठगिएँ भन्ने मात्रै सन्देश हामीले
सबैभन्दा ठुलो कुरो नै त्यसले म पीडित भएँ भनेर सार्वजनिक रूपमा भन्न सक्नु नै ठुलो हिम्मत होइन
हो। तर किन भन्दाखेरि
लुकाएर पीडा हुनु आफै पीडित हुनु हो नि त, पुरुषहरूलाई सायद त्यो अलिक गाह्रो हुन्छ होला, त्यो चिज
गाह्रो पनि हुन्छ होला। फेरि अब अर्को कुरा भनेको हाम्रो समाजले फेरि पत्याउँदा ए पुरुष पनि बेचिन्छ र झन् हाँस दिने होइन, त्यस्तो प्रवृत्तिले गर्दाखेरि पनि पुरुषहरू चाहिँ खुलेर मलाई चाहिँ समस्या भएको छ भनेर भन्न सकेको अवस्था छैन। तर हेर्दाखेरि अहिले हेर्नुहोस् महिला बालबालिका अहिले तपाईँ
जुन मानव बेचबिखनको रूपमा स्वरूपमा परिवर्तन आयो भनिन्छ नि, त्यो स्वरूपमा परिवर्तन भनेको वान अफ द एउटा यो पनि होला है, पुरुषहरू पनि बेचिने अथवा विभिन्न रूप के होला नि त, त्यस्ता विभिन्न रूपहरू
विभिन्न रूपहरू अहिले हामीले हेर्दाखेरि पहिलाको जति बेला
भारतमा मात्रै लगेर त्यसमा पनि चेलीबेटी बालिकाहरू मात्रै बेचिन्थे, हाम्रो गन्तव्य भनेको छिमेकी राष्ट्र भारत मात्रै थियो होइन त,
एकदमै।
भनेपछि अहिले आएर यसको स्वरूपमा परिवर्तन आएको छ भनिन्छ, कस्ता खालका परिवर्तन आए?
अब अहिले चाहिँ हामीले हेर्दाखेरि तपाईँको इन्टरनल ट्राफिकिङ बढेको अवस्था छ, इभन अब मसाज पार्लर होइन, डान्स दोरी क्याबिनहरूमा चाहिँ ठ्याक्कै प्रक्रिया त्यही हुन्छ, दलाल अथवा फगाएर ल्याउने प्रक्रिया त्यही नै हुन्छ, यहाँ ल्याएर चाहिँ साउलाई जिम्मा दिने, उसलाई ल्याइदिए बापत उसले पैसा लिएर जाने होइन, ठ्याक्कै त्यही प्रक्रियाले चाहिँ अब आन्तरिक बेचबिखन भएको अवस्था छ। त्यो सँगसँगै वैदेशिक रोजगारको नाममा चाहिँ खाडी मुलुकहरूमा चाहिँ बेचबिखन भइरहेको अवस्था छ। इभन अहिले त्यो मात्रै नभनौँ, अहिले ठमेल चाहिँ ट्रान्जिट पोइन्टको रूपमा चाहिँ डेभलप भएको छ, केही ग्रुपहरूलाई त्यहाँ चाहिँ डान्समा तयार गर्ने अनि त्यस पछाडि टुरिस्ट
लिएर आउने अनि सहरभित्रै बेचबिखन गर्ने
त्यहीँनिर उनीहरूले तयार गरेको हुन्छ, र टुरिस्ट भिसामा तपाईँको चाइना 3 महिनाको लागि, कोरिया, साउथ अफ्रिका होइन, त्यस्तो कन्ट्रीहरूमा चाहिँ उनीहरूलाई पठाइरहेको अवस्था छ। र त्यो अवस्था
डान्सरको रूपमा पठाउँछन् होइन, सुरु
यहाँबाट पठाउँदा डान्सर हो, तर त्यहाँ गएपछि त्यही नै हुन्छ होइन, त्यसले गर्दाखेरि अहिले चाहिँ झन् यसको स्वरूपहरू परिवर्तन हुँदै गएको छ, जसले गर्दा यो चाहिँ सामाजिक अपराधिक साङ्गठिक रूपमा चाहिँ यो चाहिँ विकराल अवस्था आएको छ होइन, त्यसले गर्दाखेरि पनि जुन सञ्जाल छ नि दलालहरूको एकदमै फिजिएको अवस्था छ। इभन अझ अहिले यतिसम्म मैले भेटेँ, म यो 16 दिने महिला हिंसा विरुद्धको दिवसमा म मेचीटु महाकाली गएको थिएँ, त्यति बेला जाँदाखेरि मैले विशेष गरी सञ्चारसँग इन्टरेक्सन गर्दै गएको थिएँ, त्यहाँनिर जाँदाखेरि बुटोलमा जाँदा मैले केसम्म पाएँ भने बोर्डर क्रस गर्नको लागि केटाको भेषमा जसले लान्छ त्यो पनि हुन चाहिँ केटी, ऊ पनि केटा र जानीलाई पनि केटा बनाएर लाँदै गर्दाखेरि ठ्याक्क त्यहाँ पुलिसले समाएर अनि पछि ऊ गर्दाखेरि केटी होइन, त्यस्तो अवस्था चेन्ज भएको रहेछ। अनि अर्को मैले चाहिँ
कति फिरायो होला नि त्यसरी है पहिला,
एकदमै
होइन धेरै त्यो रूपमा त गर्न सके नि उनीहरूले
एकदमै। अनि अर्को मैले फेरि झापामा गएपछि के पत्ता लगाएँ भनेपछि तपाईँको जन्तीको रूपमा के ठ्याक्कै ब्याउली सजाएर लग्यो,
हजुर,
अगाडि पछाडि गाडी छ, जन्ती नै जस्तो छ, ब्याउला ब्याउली बनाएर लग्यो अनि त्यहाँबाट पास
नयाँ नयाँ रूपको त चरम नै रहेछ यो त
एकदमै। अनि अर्को केसम्म मैले भेटेँ भने जस्तो पहिला अब बोर्डरबाट जाँदाखेरि अब ठुलोलाई लग्यो भने त्यहाँ सोधखोज हुन्छ होइन, इभन अब कहाँ जान लगाएको को हो के हो सबै निगरानी हुन्छ, त्यो भने चाहिँ 8 वर्ष 9 वर्षको बच्चीलाई चाहिँ मेरो छोरी भनेर बिरामी छ हस्पिटल लान लगाएको भनेर त्यसरी क्रस गराइरहेको अवस्था छ, र त्यो उमेरको बच्चालाई लगेर तपाईँको इन्डियामा चाहिँ क्याल्सियम खुवाएर होइन, शरीर हेर्दाखेरि एकदमै ठुलो विकसित तर बोली चाहिँ फेरि बच्चाको के त्यस्तो बनाएर चाहिँ त्यो यौन धन्दामा लगाएको अवस्थाहरू पनि छ। भनेपछि यो भनौँ न स्वरूपहरू हेर्दाखेरि एकदमै फरक तरिकाको होइन, पहिलाको हेर्दाखेरि अहिले चाहिँ झन् नयाँ नयाँ तरिकाहरूबाट चाहिँ बेचबिखनको स्वरूपहरू चाहिँ बदलिरहेको अवस्था छ।
जतिसुकै न्यूनीकरण गर्न खोजे पनि तपाईँहरू जस्ता सङ्घ संस्था अथवा सरकारले नै होइन चालेका छन् कदमहरू धेरै नै, जति न्यूनीकरण खोजे पनि अब अपराधीका मन त नयाँ नयाँ कुरा खोज्नेतिर लाग्दो रहेछ नि है.
एकदम
कसरी पत्ता लाउने यस्ता कुराहरू?
त्यही चुनौती हो. किन भन्दाखेरि हामीलाई काम गर्दाखेरि चुनौती नै त्यही भइरहेछ कि.
हजुर.
इभन तपाईँले यो बिचमा अलि अगाडि एउटा मिडियामा पनि न्युज आएको थियो, आइएनजिओ अथवा एनजिओमै काम गरिरहेको कार्यकर्ता चाहिँ उही फेरि बेचबिखन गर्ने पनि भन्ने हामीले न्युजमा आएको थियो.
भनेपछि
कसलाई कानेर कसरी चिन्ने भन्ने नै छैन कि. यो चाहिँ एउटा हामी जस्तो अभियानकर्ताहरूको लागि ठुलो चुनौती हो र यसमा चाहिँ जबसम्म सरकारले गम्भीर रूपमा ध्यान दिँदैन र जुन चाहिँ यसलाई चाहिँ यो मानव बेचबिखनलाई चाहिँ राजनीतिक मुद्दाको रूपमा चाहिँ मेन एजेन्डा बनाएर चाहिँ जबसम्म लागिँदैन तबसम्म चाहिँ यो समस्याहरू चाहिँ भइ नै रहन्छ.
यसमा सरकारको विशेष भूमिका कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँ?
मलाई कस्तो लाग्छ भने एउटा त स्वरोजगार हुनु पर्यो.
हजुर.
किनभने क्षमता अनुसारको रोजगारी दिन सक्नु पर्यो नेपाल सरकारले.
हजुर.
र अर्को भनेको महिला मैत्रिक उद्योगहरू सञ्चालन ल्याउनु पर्यो, सञ्चालनमा ल्याउनु पर्यो र महिलाहरू सुरक्षित वातावरणमा काम गरेका छन् भन्ने खालको ग्यारेन्टी दिन सक्नु पर्यो कि सरकारले. इभन अहिले तपाईँको हेर्नु 7-8 बजेपछि बाहिर हिँड्न हामीलाई कति अप्ठ्यारो हुन्छ.
हजुर.
सुरक्षा छैन नि. तर त्यो भयमुक्त परिवेशमा बसेर चाहिँ एउटा महिलाले चाहिँ उसको सिप अनुसार उसको क्षमता अनुसारको रोजगारी गर्न पायो भने मान्छेले त्यो अवसर त खोज्दैन नि. किनभने अवसर खोज्ने भनेको मान्छे बाँच्नु पर्यो नि, बाँच्नु पर्यो.
अनि उनीहरूको टार्गेटेड ग्रुप पनि जो फ्री देख्छन् होइन, स्वतन्त्र रूपमा हिँडेको मान्छेहरू, काम नपाएका मान्छेहरू, यस्ता मान्छेलाई चाहिँ फसाउन सकिन्छ है भन्ने दलालको चङ्गुलमा पर्ने धेरै सम्भावना
एकदमै बढी. हजुर.
विशेष गरी कुन उमेर समूह समुदायका मानिसहरू चाहिँ यस्तो बेचबिखनमा पर्छन् होला?
अब शक्तिसम्मकै अनुभवमा हेर्ने हो भने हामीले 8 वर्षसम्मको बच्चीलाई पनि रिसिभ गऱ्यौँ होइन, 8 वर्षको उमेरमा बेचेको.
हजुर.
माथि चाहिँ 35 वर्षसम्मको महिलालाई पनि हामीले रिसिभ गरेका छौँ. भनेपछि यो बिचको 8-35 को बिचको चाहिँ जुनसुकै उमा पनि उमेरको पनि बेचबिखनमा पर्ने. र अब पहिला हेर्दाखेरि चाहिँ विशेष गरी तामाङहरू बढी बेचबिखनमा पर्छ भन्ने थियो. तर अहिले हेर्दाखेरि इभन छेत्री बाहुन पनि परेको अवस्था छ, दलितहरू पनि छ.
जिल्लाहरू छन् त्यस्तो?
अहिले त 75 जिल्ला.
यसमा अब पढे नलेखेकादेखि लिएर पढे लेखेका शिक्षितहरू पनि परेका छन्, किनकि यो अब बेचबिखनका विभिन्न स्वरूपहरू बदलिएपछिको वैदेशिक रोजगारमा जाने भनेपछि जस्ता पनि जान तयार हुने भयो होइन.
इभन तपाईँको म यो गएको दसैँको अनुभव सुनाउन चाहन्छु. गएको दसैँमा चाहिँ काठमाडौँमै घर भएको.
हजुर.
है, काठमाडौँमा घर भएको, मास्टर पढ्दै गरेको, एनजिओमा काम गर्दै गरेको है. त्यस्तो भनौँ युवतीलाई चाहिँ के भनेर फकाया दलालले कसरी नजिक भयो भने म चाहिँ युएनडिपीमा काम गर्छु भन्यो. अनि उसले चाहिँ अब माया होइन माया जालमा उसले फसायो. अनि फसाइसकेपछि उसले अन्तिममा के भनेछ भने दिल्ली जाम, त्यहाँ चाहिँ युएनमा जागिरी भ्याकेन्सी छ, अनि त्यहाँ गएर चाहिँ हामी दुवैजना चाहिँ युएनमा जब गर्ने अनि हामी उतै सेटल हुने भनेर लिएर गयो, लगेर दिल्लीमा बेचिदियो
है.
अनि यहाँबाट अनि परिवारले अब त्यो कुराहरू भएपछि अनि मलाई फोन आयो, राति 8 बजीतिर फोन आएको थियो. फोन आएर के भने
हाम्रोमा त नपत्याउने कुरो पनि भएन नि. युएनको जागिर यदि पढेको छु होइन,
यसो
मैले आफ्नो पढाइअनुसारको उसले अफर गरेको नि त, ठिक छ नि सुन्दाखेरि
हो नि. अनि त्यो भइसकेपछि अब अहिलेको हिसाबमा हेर्दाखेरि अब पढा लेखा पनि बेचबिखनमा परेको अवस्थाहरू चाहिँ त्यो देखिन्छ र गरिब मात्रै बेचबिखनमा पर्छन् भन्ने छैन.
हजुर. यो समस्या जसलाई जहाँ पनि जति जुनसुकै बेला पनि स्थितिमा पनि हुन सक्ने भयो. यसरी मानव बेचबिखनका मा चाहिँ अभियानमा यसको विरुद्धमा, चेलीबेटी बेचबिखनको विरुद्धमा लाग्छु भन्ने पहिले कहिले सोच आएको थियो यहाँलाई? जबसम्म आफू प्रभावित भइएन त्योभन्दा अगाडि
त्यस्तो सोच मलाई पनि भएन. त्यस्तो चाहिँ अब थिएन. तर म सानो हुँदाखेरि मलाई चाहिँ कस्तो फिल चाहिँ हुन्थ्यो भन्दाखेरि, जब म 12-13 वर्षको हुँदाखेरि चाहिँ मैले केही गर्नुपर्छ है भन्ने चाहिँ थियो. तर यो नै गर्छु भन्ने चाहिँ अब त्यो
जबसम्म
थिएन. तर पनि मैले केही गर्नुपर्छ, म पढ्नुपर्छ अथवा मैले चाहिँ समाजमा केही न केही गर्नुपर्छ. किन भन्दा पहिलेदेखि मेरो सानैदेखि मेरो नेचर कस्तो थियो भन्दाखेरि रूढिवादीको विरुद्धमा चाहिँ मैले जहिले पनि ऊ
गर्थेँ,
म विश्वास गर्दैनथेँ. इभन मैले एउटा अनुभव सुनाउनु पर्दाखेरि, पहिलोचोटि मिन्स हुँदाखेरि चाहिँ हाम्रो चाहिँ अब बाउलाई नहेर्ने, दाईलाई नहेर्ने, घरको धुरी नहेर्नु भनेर भन्ने, अनि आमाले पनि मलाई त्यसरी सिकाउनु भएको थियो. त पहिलोचोटि मिन्स भयो भने मलाई भन है, बाउलाई पनि नहेर, दाईलाई पनि नहेर, घरको धुरी पनि नहेर. अनि म छक्क पर्थेँ, के हुन्छ त त्यो हेरेपछि अथवा बाउलाई छोएपछि के हुन्छ भनेको. होइन, यो त एकदमै नराम्रो हो, त्यसले चाहिँ पछि नराम्रो हुन्छ घर परिवारमा भन्नुभयो. अनि ठ्याक्क मेरो पहिलोचोटि मिन्स हुँदाखेरि चाहिँ झन् मैले बुवालाई पुरा एक अम्खरा पानी भरेर, होइन, बुवालाई पानी दिएँ, झन् नजिक गएर बस्ने, दाईलाई हेरेँ, घरको धुरी हेरेँ. दुई दिनसम्म भइसक्यो भनिनँ, अनि तर केही त हुँदैन. अनि पछि जाडोको बेला थियो, अब चुल्हामा यसो आगो ताप्दाखेरि आमाले देख्नुभएछ, किनभने सेतो सुरुवालमा देख्नुभएछ. अनि तुरुन्तै लगेर मलाई फेरि लुगाउनु भयो कि. अनि मैले भने दुई दिन त भइसक्यो, केही त भएको छैन, अनि अब लुगाएर के हुन्छ, मलाई त भनिस् तर अरूलाई नभनाइ भनेर लगेर लुगाउनु भएको थियो कि. भनेपछि म पहिलेदेखि त्यस्तो खालको स्वभाव, अलिकति केही यो के नै हुन्छ त भन्ने खालको, त्यस्तो खालको एउटा भन्छन् जिज्ञासु खालको थिएँ. र त्यसरी नै मैले चाहिँ आफूलाई पनि त्यसरी हेर्थेँ म.
हजुर, अब म अलिकति शक्ति समूहतर्फ नै बढी केन्द्रित हुन चाहन्छु. यहाँले स्थापना गर्नुभएको यो जुन शक्ति समूह छ, यसले गर्ने मुख्य कामहरू चाहिँ के हुन्?
मुख्य कामै हाम्रो मानवीयजीवन विरुद्धमै हो.
हजुर,
र त्यसमा पनि हामीले
प्रभावितहरूलाई नै बढी व्यवस्थित गर्ने खालको संस्था हो कि जोखिममा परेकालाई पनि?
हाम्रो यस्तो छ, हाम्रो चाहिँ पहिलो प्राथमिकता चाहिँ हामीले रोकथाम गर्छौँ. रोकथाममा चाहिँ विशेष गरी हामीले चाहिँ 12-13 वर्षदेखि 19 वर्षसम्मको किशोर किशोरीहरूलाई एकै ठाउँमा राखेर उनीहरूलाई चाहिँ विभिन्न खालको तालिमहरू दिएर त्यो मानवीय जीवन विरुद्धको अभियानमा चाहिँ उनीहरूलाई परिचालन गर्छौँ. अनि दोस्रो नम्बरमा हामीले चाहिँ अब संरक्षण भनेर जो चाहिँ बेजिफनमा परेको छ उनीहरूलाई चाहिँ स्वदेश फिर्ती गर्नेदेखि लिएर पुनस्थापना सहयोग, पुनस्थापना त हामी भन्दैनौँ, सुरक्षित आवासमा राख्ने.
र आवासमा राख्ने चाहिँ कति समयसम्मको लागि राखिन्छ?
अब यस्तो हुन्छ, हाम्रो चाहिँ अब यति नै भन्ने चाहिँ हुँदैन, तर पनि अब डोनरले चाहिँ क्राइटेरिया यतिसम्म यति मात्रै भन्ने हुन्छ. तर हामीले चाहिँ अब सबै खालको एकैचोटि 6 महिना राख्दैमा ऊ पुनः चाहिँ ऊ चाहिँ त्यो स्थापित हुन्छ भन्ने पनि छैन, र उसको मानसिकताबाट त्यो पीडाहरू हट्छ भन्ने पनि छैन. त्यसले गर्दाखेरि हामी डोनरलाई जितेर भए पनि राख्छौँ. हामीले चाहिँ 2-3 वर्षसम्म पनि राखेको केसहरू छ. र
कस्तो खालका समस्याहरू हुन्छन् यहाँहरूलाई, जस्तै त्यस्तो प्रभावितहरूलाई पुनस्थापना गराउन यहाँहरूले भोग्नु परेका समस्याहरू? एकदमै गाह्रो हुन्छ होला नि, होइन?
गाह्रो चाहिँ एकदमै हुन्छ, इभन मेन्टली सम्म भइसकेको अवस्थाहरू पनि आएको हुन्छ.
उहाँहरूको त उहाँहरूलाई मात्र होइन, परिवारलाई पनि कन्भिन्स गराउनु पर्ने हुन्छ. फेरि परिवारमै उहाँहरूलाई पुनस्थापित गराउनलाई त निकै ठुलो चुनौती हुँदो.
एकदमै, जब हामी कहाँ आइसकेपछि हाम्रो फेरि के छ भने, शक्ति समूहको सेल्टरमा भित्र छिर्दा बित्तिकै हामी चाहिँ 3 महिना चाहिँ उनीहरूलाई परामर्श भनेर, मनोविमर्शको लागि भनेर 3 महिना छुट्याएको हुन्छ. र त्यो 3 महिनासँग हामीले चाहिँ के गर्छौँ भन्दाखेरि, परामर्श सँगसँगै उनीहरूको केस म्यानेज, होइन, उनीहरूको केस म्यानेज गर्ने, प्लानिङ गर्ने, के गर्न चाहन्छन् उनीहरूले भोलि गएर, होइन. अब अरू संस्थाले जस्तो हामीले सेल्टरमा आउँदा बित्तिकै कानुनी प्रक्रियामा जानुपर्छ भनेर पनि हामी दबाब दिँदैनौँ. उसको सो इच्छाले जब 3 महिना पार भइसकेपछि अब उसले चाहिँ सोही डिसिजन गर्छ कि, म अब कानुनी कारवाहीमा त्यो दलाल विरुद्ध जाने कि, अथवा म जबमा मैले चाहिँ काम गर्नुपर्छ भन्छ भने त्यही अनुसारले फेरि हामीसँग जब कोअर्डिनेटर छुट्टै छ, उसले चाहिँ जब खोजिदिने कामहरू गरिरहेको हुन्छ. र कोहीले चाहिँ म घरमै पुनर्मिलन हुन्छु, म परिवारसँगै जान्छु भन्ने छ भने फेरि हामीले त्यहाँनिर उसको रिस्क एसेसमेन्ट, भोलि गएर फेरि ऊ जोखिममा त हुन्छ कि छ कि छैन, के छ त वातावरण, परिवारले कतिको सहयोग गर्न सक्छ उसलाई, त्यो हेर्छौँ. अनि त्यो हेरिसकेपछि हाम्रो विभिन्न आफ्नै खालको चरणबद्ध छ, र हामीले उनीहरूलाई चाहिँ अब जब प्लेसमा प्लेसमेन्ट गरिदिएका छौँ, अथवा कसैले चाहिँ पढ्न चाहन्छु, म पढाइ नभएकै कारणले म यो समस्या पढाए हो, म चाहिँ पढ्न चाहन्छु भन्नेलाई पढाइको लागि सहयोग गर्छौँ. र त्यो सँगसँगै हामीले उनीहरूलाई एकदमै नजिकबाट चाहिँ अनुगमन, होइन, जस्तो अब काठमाडौँमा डेरा लिएर राखिदिँदाखेरि कति जोखिम छ. इभन हामी फ्यामिली भएकोलाई त गाह्रो छ, भने बेला कोठा पाउँदैन, झन् एक्लैलाई राख्दिनखेरि अथवा दुईजनालाई राख्दाखेरि कोठै नपाउने होइन, त्यो माथि झन्
त्यसमाथि बेचबिखनबाट परेर आएका त्यस्तो प्रभावित भन्ने थाहा पाएपछि यो समाजको सोचै फरक छ,
सोचै फरक हुने, इभन कोठा भाडा पनि नदिने त्यस्तो अवस्थाहरू छ. अनि त्यो बेलामा चाहिँ हामीले उनीहरूलाई नजिकबाट अनुगमन गरेर राखेका हुन्छौँ. घर बेटीले कस्तो खालको व्यवहार गरेका छ, छरछिमेकीले कस्तो खालको व्यवहार गरेका छ, ऊ काममा जाँदैछ भने त्यहाँ काममा चाहिँ उसलाई कस्तो खालको वातावरण भइरहेछ, कहिलेकाहीँ के पनि हुन्छ नि, जब उसको बारेमा थाहा भयो भने उसलाई फेरि अझ
मानसिक पीडा,
मानसिक होइन शारीरिक रूपमा पनि अब त्यस्तो खालको प्रस्तावहरू राखिदिने, झन् ह्यारेसमेन्ट गरिदिने त्यो अवस्थामा नहोस् भन्नको लागि
समाजको हेर्ने दृष्टिकोणै अहिलेसम्म परिवर्तन भएको छैन.
यहाँले
के कस्तो गर्नुभएको
छ? एकदमै हो, तपाईँ इभन समाजको होइन इभन परिवारको पनि हामीले चाहिँ परिवर्तन भएको पा छैनौँ. जस्तो एउटा
मुख्य कुरा त परिवारै हो नि, आखिरी परिवार मिलेरै समाज बन्ने हो. एउटा परिवारले नै एक्सेप्ट नगरेको स्थितिमा समाजले पनि त्यही रूपले हेर्ने भयो भनेपछि सबैभन्दा पहिले त हामीले परिवारमै पुनस्थापन गराउनेतिरतर्फ लाग्नुपर्छ होइन?
एकदमै होइन, हामीले चाहिँ परिवारमै भनेर हामी जोड गर्दैनौँ. उसको इच्छा अनुसार उसले परिवारमा जान चाहन्छ भने त्यो अनुसारले गर्ने हो. ऊ चाहिँ म परिवारमा जान्न तर
समाजमा एक्सेप्टेड त हुनु पर्यो नि त,
पर्यो हो. त्यसकै लागि हामीले कोठा खोजेर उनीहरूलाई सेटअप गरेर राखिदिने कारण पनि त्यो, किनभने हामीसँग दुईवटा होस्टेल छ काठमाडौँमा. एउटा चाहिँ पहिलो ऊ आउँदा बित्तिकै बस्ने होस्टेल, अनि पछि 3 महिनापछि ऊ अब जबमा अथवा कहाँ जान्छ भनेपछि अनि त्यो फेरि छुट्टै अर्को होस्टेल छ क्या. त्यहाँनिर चाहिँ उनीहरू आफै पकाउँछन्, आफै किन्छन्, आफै खान्छन्, आफै सरसफाइ गर्छन्, किनभने भोलि गएर उनीहरू समाजमा भिज्नुपर्छ नि त. अनि कसरी किन्ने, कसरी व्यवहार गर्ने,
उनीहरूलाई चाहिँ एकदम आत्मनिर्भर बनाउने,
निर्भर बनाउने र समाजमा चाहिँ सजिलै भिज्नलाई चाहिँ उनीहरूलाई भोलि गएर सजिलो होस् भन्नको लागि हामीले त्यसरी छुट्टा छौँ. अनि उनीहरूलाई चाहिँ हामीले जबै गर्छ भने पनि 6 महिना 1 वर्षसम्म त्यहाँ राख्छौँ र उसको पैसा सेभ गरिदिन्छौँ. जब उसको चाहिँ पैसा सेभ भइसकेपछि अनि बिस्तारै उसलाई चाहिँ 2-3 जनाको लागि चाहिँ कोठा खोजिदिएर इभन पहिलो कोठाको सामानहरू पनि सबै हामीले नै गरिदिन्छौँ उनीहरूलाई
राम्रो होस्
एकदमै गरिदिएर अनि बल्ल हामीले त्यसरी गर्छौँ. त्यो भनेको हामीले समाजमा कसरी घुलमिल हुने भनेर सिकाउनकै लागि भनेर त्यो दोस्रो होस्टेल हो.
यो चिज त गरिरहनु भएको छ होइन, समाजमा घुलमिल गराउने. अघि अलिकति कानुनी उपचारका कुरा पनि निस्के, अनि यसरी प्रभावित महिलाहरूको न्यायमा पहुँच चाहिँ कस्तो छ
पहिलाको तुलनामा हेर्दा अहिले? अब एउटा चाहिँ के छ भन्दाखेरि न्यायमा पहुँच कानुन हाम्रो एकदमै राम्रो छ
होइन.
कानुन अब हेर्ने भने दक्षिण एसियाकै पहिलो राम्रो टपमा गनिन्छ. तर
अनि मानव बेचबिखन विरुद्धका कानुनहरू त 1910 नै छन् नि होइन, लागू भएका. अहिले 64-65 पछिल्लो पटक आएका ऐनहरू सहित
र अहिले मलाई कस्तो लाग्छ भने त्यो व्यक्ति विशेषमा नै भर पर्छ जस्तो लाग्छ. र कतिपय हाम्रो भनौँ न अब हाम्रो केसहरू हामीले हालेको केसहरू अहिले 43 केस पुगिसकेको छ हाम्रो. तर हाम्रो केस अहिलेसम्म एउटा पनि होस्टाइल भएको छैन जति हालेसम्म अहिलेसम्म सक्सेस छ. इभन 170 वर्षको 2012 तपाईँहरूले न्युजमा सुन्नुभयो होला, त्यो पनि शक्तिसम्मकै केस हो जसलाई चाहिँ उसले चाहिँ अब 500+ दिदीबहिनीहरूलाई बेचेको र 6 चाहिँ एउटै निवेदन परेको र त्यो 6 बहिनीहरू हामीसँगै हुनुहुन्थ्यो र त्यो हिसाबमा हामीले एकदमै उहाँहरूलाई परामर्श गरेर इभन गाडीमा पनि उनीहरू चढेको लोकल गाडीमा पनि आक्रमण भएको थियो बहिनीहरूलाई. त्यतिसम्म हुँदाखेरि पनि बहिनीहरूले चाहिँ त्यो केस लड्नु
हजुर
सक्षम हुनुभयो. किन भन्दाखेरि धेरै संस्थाहरूले के गर्छन् भन्दाखेरि आउँदा बित्तिकै चाहिँ त्यो के अरे कानुनी उसमा जाने भनेर चाहिँ गएको अवस्था हुन्छ र त्यो बेलामा चाहिँ के हुन्छ भने बहिनीहरू होस्टाइल भइदिन्छ क्या. दलालले चाहिँ ल म यति पैसा दिन्छु मिल भन्ने अथवा तेरो परिवार मारिदिन्छु भन्ने खालको होइन त्यस्तो खालको धम्की दिएपछि उनीहरूले छोड्छ. तर शक्तिसम्मले चाहिँ सबै त्यसमा चाहिँ तयार बनाएको हुन्छ जसले गर्दाखेरि चाहिँ उनीहरू जस्तो सुकै चुनौती आए पनि तिमीहरूको पछाडि चाहिँ शक्तिसम्म छ, तिमीहरूलाई जहिले पनि सेफ हुन्छ भन्ने हिसाबमा तयार गरेको हुन्छ र त्यसले गर्दाखेरि पनि हाम्रो केसहरू चाहिँ होस्टेल भएको चाहिँ छैन.
कतिपय स्थितिमा चाहिँ कस्तो हुन्छ भने हाम्रो कानुनी प्रक्रिया नै अलिक झन्झटिलो छ नि त है, त्यहाँसम्म पुग्नलाई अब त्यहाँ पुगिसकेपछि पनि न्याय पाउने हो कि होइन भन्ने कुराहरूले गर्दाखेरि त्यो झन्झटिलो भएर पनि महिलाहरू त्योतिर नलागौँ, अर्थात् आफूलाई बेच्ने आफूलाई त्यो चेलीबेटी बेचबिखनमा पार्ने मान्छेहरू दलाल पनि कस्तो हुन्छ भने आफ्नै भित्रको हुने क्या, मामा काका बेनाजु त्यस्तै हुँदाखेरि त यो कानुनी दायरामा ल्याउँदाखेरि भोलि आफैलाई पो आफत पर्ने हो कि भन्ने हिसाबले पनि त्यो सम्म पुग्न चाहनुहुन्न होइन त.
त्यही भएर प्रभावकारी परामर्शमा चाहिँ परामर्श चाहिँ हुनुपर्छ र जसले गर्दाखेरि उनीहरूलाई चाहिँ सहयोग हुन्छ होइन र त्यसले गर्दाखेरि अब कानुन भए पनि कार्यान्वयनको पक्ष चाहिँ फितलो छ जस्तो हामीले नै केस लडिरहँदाखेरि पनि इभन मन्त्री लेभलबाट फोन आउँछ हामीलाई
हजुर
सिधै के भन्नुहुन्छ म फलाना मन्त्री त्यो तपाईँहरूले फलानाको केस हेरिराखेको रहेछ विचार गर्नुहोस् है त्यो मेरो मान्छे हो भनेपछि हामीले के भन्ने त्यसलाई त्यो धम्कीपूर्ण धम्की भनेर त्यसरी धम्की पनि दिएको छैन तर आफ्नो ओहदा भनेको छ उसले म फलाना मन्त्री हो यो मान्छेको केस तपाईँहरूले हेरेर आएर चाहिँ ल हेरिदिनु पऱ्यो है यो चाहिँ मेरो मान्छे भनेपछि त कस्तो तरिकाले त्यो आउँछ है त्यस्तो कुराहरू चाहिँ आएको हुन्छ र
सुनिता जी एकैछिन म छोटो साङ्गीतिक विश्राम लिन चाहन्छौँ अहिलेलाई हामी श्रोताहरू कार्य साङ्गीतिक विश्रामपछि हामी पुनः कार्यक्रममा उपस्थित हुनेछौँ र अहिले सुन्दै हुनुहुन्छ नेपालीको रेडियो 88.8 मेगाहर्ज सेतियोपी मार्ग कोटेश्वरबाट हामी कुराकानी गर्दैछौँ सुनिता धनवारजीसँग र आजको हाम्रो विषयवस्तु रहेको छ मानव बेचबिखन विकराल समस्या र यसको समाजमा परेका दुष्प्रभावबारे हामीले निकै नै कुराकानी गरिसक्यौँ उहाँसँग चेलीबेटी बेचबिखनबारे अब म अलिकति उहाँले अलि भर्खरै प्राप्त गर्नुभएको एउटा अवार्ड छ जुन हामी नेपालीहरूको लागि पनि एकदम गौरवको विषय रहेको छ सी10 अवार्ड सुनिताजी के होला यो सी10 अवार्ड को लागि घोषित हुनुभएको छ होइन विजयी घोषित हुनुभएको छ पुरस्कार त लिन बाँकी नै होला कहिले हो यो
बाट हो र यो सी10 भनेको चाहिँ चाइल्ड राइटमा काम गर्ने विश्वको 10
हजुर
विश्वको 10 उनीहरूले छनौट गर्छ र नेपालबाट म परेको छु यो चाहिँ पहिलो हो नेपालको अहिलेसम्म नेपालले पाएको अवस्था छैन र यो चाहिँ जस्तो बाल अधिकार अनि बाल यौन शोषण विरुद्धमा काम गरेको लामो समयदेखि निरन्तर लागेको भनेर चाहिँ ग्लोबल्ली 10 लिडरहरूलाई सिलेक्सन गरेका हो
के आधारमा गरेका थियो सिलेक्सन चाहिँ
यो त अब उनीहरूले मलाई भनेको छैन होइन
अब होइन
यो चाहिँ अब उनीहरूकै त्यो कमिटीले सिलेक्ट गरे हो होइन र मैले चाहिँ एउटा मेल पाएको थिएँ यसरी चाहिँ हामी तिमीलाई सिलेक्ट गर्दैछौँ तिम्रो के छ एस अथवा भन्नु भन्ने हिसाबमा मेल चाहिँ आएको थियो र मैले चाहिँ एस भनेपछि अनि बल्ल प्रोसेस अगाडि बढाएको थियो तर अब उहाँहरूले कसरी सिलेक्सन गर्नुभयो अब मेरो बारेमा कसरी उहाँहरूले गर्नुभयो होइन त्यो उहाँको त्यो कमिटीले सायद पछि थाहा हुनसक्छ र अब जतिसम्म मैले थाहा पाएको यो चाहिँ अब बाल अधिकारको सेक्टरमा चाहिँ लामो समयदेखि र बाल यौन दुर्व्यवहार अनि बेचबिखनको विरुद्धमा काम गरे बापत भन्ने चाहिँ मैले बुझेको छु
एकपछि अर्को गर्दै सफलता पाउनुभएको छ लास्ट इयर मात्रै यहाँले म्यागा एसियाकै नोबेल पुरस्कार मानिने म्यागासासी पुरस्कारबाट सम्मानित हुनुभयो म्यागासासी पुरस्कार भन्दा यो पुरस्कार के विशेष छ कि कस्तो
रेमन म्यागसेसे अवार्ड भनेको चाहिँ संस्था हो
हजुर
शक्ति समूहले पाएको हो म चाहिँ एज अ अध्यक्ष भएको भएर मैले रिसिभ गरेको हो तर यो सी10 अवार्ड भनेको चाहिँ यो चाहिँ व्यक्ति मेरो हो
व्यक्तिगत
हजुर व्यक्तिगत हो र मलाई कस्तो लाग्छ भन्दाखेरि यो मैले पाउनु नै संस्थाले पाउनु नै मैले पाउनु हो र मैले पाएको मा म केसम्म उ गर्छु भने यो चाहिँ सिङ्गो नेपालीहरूले पाएको हो किन भन्दाखेरि आज जुन ठाउँमा जुन लेभलमा म पुगेको छु
सफलताको भागीदारलाई ठान्नुहुन्छ
म चाहिँ सबै नेपालीहरूलाई दिन्छु किन दिन्छु भन्दाखेरि यदि मलाई यो ठाउँमा नपुर्याएको भए यो अवसर मैले पाउँदैन थिएँ नि त यो ठाउँमा पुर्याउनु भनेको सबैको भूमिका छ इभन मेरो घरदेखि मेरो एकदमै शुभचिन्तकहरूदेखि लिएर होइन मिडिया साथीहरूदेखि लिएर सबैको आफ्नो रोल छ त्यसले गर्दाखेरि अल नेपालीको हो भन्छु म चाहिँ यो सफलता भनेको सबै नेपालीहरूको हो र म त्यहाँ चिनिनु भनेको नेपाललाई चिनाउनु हो र नेपालको शिर उच्चा गर्नु भनेको हामी सबै नेपालीहरूको शिर उच्चा हुनु हो त्यसले गर्दाखेरि म सबैलाई नै यसको चाहिँ भनौँ न एक किसिमले सबैको एउटा सफलता हो र त्यसको लागि चाहिँ यो सबै नेपालीहरूको लागि चाहिँ म धन्यवाद पनि दिन चाहन्छु जुन स्थानमा मलाई पुर्याइराख्नु भएको छ र आशा पनि गर्छु यो निरन्तरै रहनेछ मेरो लागि भनेर
हजुर साह्रै राम्रो कुरा यहाँले यस्तो आफू त्यस्तो कालकोठरीबाट होइन उम्किएर आएर समाजमा यत्रो काम गरेर चेलीबेटी बेचबिखन विरुद्ध लडेर प्रभावितहरूलाई यति धेरै सहयोग गरेर अहिले जुन शिर उचा गरेर उठिरहनु भएको छ त्यसको लागि त हामीलाई पनि साह्रै खुसी लागेको छ। गौरव गर्ने विषय हामी सबै नेपालीको लागि आज मलाई त म एउटा महिला भएको नाताले यहाँसँग भेटेर कुरा गर्नु नै म आफूलाई एकदमै गौरवशाली ठानिरहेको छु यतिखेर है। अनि अब यहाँले यस्तो महिलाहरूलाई जो बेचबिखनमा पर्नुभएको छ प्रभावित हुनुभएको छ त्यहाँबाट उहाँहरूलाई कस्तो प्रेरणा दिन चाहनुहुन्छ?
मैले चाहिँ जहिले पनि के भन्ने गर्छु भन्दा इभन हाम्रोमा भर्खर नयाँ बहिनीहरू आउँदाखेरि पनि म पनि पहिला तिमीहरूकै ठाउँबाट यहाँसम्म आएको हो र तिमीहरूले मैले मेरो ऊबाट धेरै कुराहरू सिक्नुपर्छ भन्छु। किन भन्दाखेरि इभन मैले पनि अब धेरै सङ्घर्ष गरेर होइन नेपाल आएपछि कति सङ्घर्ष भयो त्यो त मलाई मात्रै थाहा छ होइन कस्तो अवस्था थियो। पशुपति जाँदाखेरि ए यिनीहरू बम्बईमा बेचेर आएको यिनीहरूलाई नछो एचआइभी एड्स लाग्छ सम्म केटाहरूले भनेको
त्यतिखेर जुन बेला त्यो मुम्बई अपरेसन पछि जुन यहाँ फर्किनुभयो नेपाल होइन त्यतिखेर चाहिँ यहाँ सुनियो डक्टरहरूले गर्ने व्यवहार त्यसमा पनि एकदम कति कति चारवटा पाँचवटा ग्लोभ्स लगाएर यहाँहरूको त्यो टेस्ट गर्ने यस्ता कुराहरूले त धेरै प्रभाव पार्यो।
एकदमै एकदमै हो त्यो कुराहरूलाई जसरी जुधेर अहिले चाहिँ यसरी यहाँ आएको छ र म नयाँ बहिनीहरू अथवा जुन त्यो समस्या परेर आएको बहिनीहरूलाई पनि त्यही प्रेरणा दिन्छु कि तिमीहरूले गर्न सक्छौ होइन तिमीहरूको साथ भनौँ न म छु संस्था
हिम्मत
हार्नु हुँदैन त तिमीहरूले आत्मविश्वास लिनुपर्छ। जबसम्म मान्छेले म गर्न सक्छु भनेर आत्मविश्वास लिँदैन तबसम्म सक्ने भए पनि गर्न सक्दैन कि जब आत्मविश्वास हुन्छ नि भित्रैदेखि मैले पनि केही गर्न सक्छु भन्ने त्यो आत्मविश्वास जागेपछि त्यो मान्छेले गर्छ पनि र त्यसको लागि उसलाई अवसर पनि दिनु पर्यो भनेर मात्रै पनि भएन होइन अवसर दिनु पर्यो उसलाई
वातावरण पनि मिल्नु पर्यो तपाईँहरूले त्यसलाई उहाँहरूलाई कन्भिन्स गर्न सक्नु पर्यो होइन तपाईँहरूको यस्तो यो देखेर त उहाँहरूले धेरै 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 कुरा छ सिक्ने मान्छेहरू हुन्छ नि अब सानो सानो कुरामा पनि हिम्मत हारेर कहिले कहिले अब कतिपय सुनिन्छ एसएलसी फेल हुँदा पनि आत्महत्या गर्ने या त्यस्तै त्यस्तै विभिन्न आफ्नो घटनाहरू आफ्नो जीवनमा घट्दाखेरि मान्छेहरू एकदम हरेस खाने हुन्छ तर यहाँहरूले त साह्रै एकदम नारकीय जीवन बिताएर आएपछि पनि यो सफलता प्राप्त गर्नु भनेको त एकदमै प्रेरणादायी कुरा हो नि।
हो अझ हामीले केसम्म गर्छ भन्दाखेरि जो नयाँ आएको बहिनीहरू हुन्छ उनीहरूलाई केही समय राखेर परामर्श गरिसकेपछि शक्तिसम्ममै हामीले जप दिन्छौँ है जस्तो फिल्डमा सिक्नुपर्छ अब तिमीहरूले सिक किनभने सधैँभरि
हो
नि सधैँभरि सुन्दा दनवार हुन्छ भन्ने छैन नि होइन अब कहिलेकाहीँ हुनसक्छ म पनि अब कुनै अन्ततिर सेटल होला अथवा के होला नयाँ पिँढीले पनि त त्यो मौका त लिनु पऱ्यो नि सिक्दै जानु पऱ्यो नभए त भोलि गएर शक्तिसम्मको इतिहासै मेटिन सक्छ। त्यो हिसाबले गर्दाखेरि पनि हामी नयाँ बहिनीहरूलाई विशेष गरी ल्याएर ट्रेनिङ दिएर ल अब तिमीहरूलाई चाहिँ सानो पहिल्यै हामी ठुलो दिँदैनौँ जिम्मा सानोबाट हामीले सुरुवात गराउँछौँ कि जस्तो फिल्डमा गएर समूहमा कसरी मिटिङ चलाउने त्यहाँदेखि फिल्ड कार्यकर्तादेखि हामी सुरुवात गराउँछौँ त्यसले गर्दाखेरि
हजुर
एकदमै त्यसले गर्दाखेरि पनि बहिनीहरूलाई इन्करेज हुने ओहो हामीले पनि गर्न सक्दो रहेछ मैले पनि सक्ने रहेछु भनेर अनि बिस्तारै उनीहरूको आत्मबल बढ्दै अनि ठुल्ठुलो पोस्टमै पुगेको अवस्थाहरू पनि छ र फर्स्ट सेकेन्ड थर्ड होइन अब थर्ड जेनेरेसनसम्म अब क्रिएट हुँदैछ
भनेपछि समाजले हेर्ने दृष्टिकोण पनि अहिले बिस्तारै परिवर्तन चाहिँ हुँदैछ होइन
एकदमै
परिवर्तन। अब के अर्थमा भने अब पहिले बेचिएर आएका मान्छेहरूलाई छुन पनि डराउँथ्यो भने अहिले यहाँले गर्नुभएको जुन यो सफलता प्राप्त गर्नुभएको छ त्यसको मान्छे फुलेर प्रशंसा गर्छन् अनि यो समाजमा यहाँहरू यसरी स्थापित हुन सक्नुभएको छ यो त ठुलो परिवर्तन मान्नुपर्छ नि यसलाई त
एकदमै एकदमै हो। र मलाई के लाग्छ भने मान्छेले निरन्तर सङ्घर्ष गर्यो भने त्यसको सफलता एक दिन चाहिँ हासिल हुन्छ भन्ने कुरा चाहिँ जस्तो यी विभिन्न अवार्डहरूले पनि पुष्टाइ गरेका छ त्यसले गर्दाखेरि सङ्घर्ष गर्दै जानुपर्छ सङ्घर्ष गर्दै
अन्तर्राष्ट्रिय स्तर सबै स्तरमा चाहिँ थुप्रै अवार्डहरू पाइसक्नु पनि है यहाँहरूले
हजुर।
यही बिचमा मलाई के भन्न मन लाग्यो भने यस्ता संस्थाहरू एनजिओ आइएनजिओहरू खुलेका छन् यसै गरी प्रभावितहरूका लागि धेरैले काम गर्दै आएका छन्। एउटा सुनिता दनवार पनि त बेला बेलामा विदेश गइरहनुहुन्छ अनि यसरी के आरोप लगाउँछन् भने मानिसहरूले एनजिओ खोल्छन् यस्ता आइएनजिओ खोल्छन् प्रभावितका नाममा डलरको खेती गर्छन् भन्ने पनि सुनिन्छ नि यसलाई तपाईँले कसरी
होइन म चाहिँ कसरी गर्छु भनेदेखि तपाईँले भने जस्तो नगरिने संस्थाहरू पनि छैनन् भन्न सकिँदैन। इभन काठमाडौँमा टेबल वर्क गरेर ठुल्ठुलो ढड्डा रिपोर्ट बनाएर आइएनजिओमा चाहिँ पेस गरेर पैसा ल्याउनेहरू पनि छ तर ती छन् भन्दैमा हामीलाई पनि बुझ्नु भएन. इभन हामी भनेको चाहिँ एकदमै ग्रासरुट लेभलदेखि हामीले काम गरिरहेको छ.
घुन सँगसँगै धान सँगसँगै के भन्छ नि घुन धानसँगै घुन पिसिएको भने जस्तो
एकदमै एकदमै त्यो चाहिँ गर्नु भएन. किन भन्दाखेरि फरक तरिकाले त्यही भएर म चाहिँ के पनि भन्छु भने त्यो भनेको अनुगमन गर्ने दायित्व भनेको नेपाल सरकारको. कसले राम्रो काम गरेछ, राम्रो काम गरेछ भने उसलाई प्रोत्साहन पनि गर्नु पर्यो. र जसले चाहिँ साँच्चीकै त्यो एउटा नाममा चाहिँ नाम मात्रै बिगाएको छ भने त्यस्तो संस्थाहरूलाई चाहिँ कारवाही पनि त गर्न सक्नु पर्यो नि त हाम्रो नेपाल सरकारले.
मात्रै भएन
एकदमै, तर सबैलाई चाहिँ मुस्नु चाहिँ भएन.
हजुर, प्रमाण चाहियो
एकदमै.
हजुर, मानव बेचबिखन न्यूनीकरणका लागि हाम्रा देशमा भएका अहिलेसम्मका प्रयासहरू के होलान्? जस्तै नीतिगत रूपमा पनि अब कति आई मिन सरकारी रूपमा पनि या सङ्घ संस्थाका तर्फबाट पनि भएका प्रयासहरू चाहिँ
अहिले प्रयासहरू चाहिँ धेरै नै भएको छन्. इभन तपाईँको राज्य स्तरबाटै हेर्ने हो भने जस्तो अहिले मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति छ, त्यो समितिको म पनि सदस्य हो. र त्यहाँनिर पनि अब पुनस्थापना कसरी चलाउने, इभन अहिले पहिला त्यो हामीलाई अस्वीकार गरेको अवस्था थियो भने अहिले कम्तीमा गभर्मेन्टले ल पुनस्थापना चाहिने रहेछ है भनेर 8 पुनस्थापना केन्द्र चलाइरहेको छ. जस्तो एउटा चाहिँ शक्ति समूहले चलाएको छ सिन्धुपाल्चोकमा, र अरू संस्थाहरूले संस्था थ्रु आफै चाहिँ चलाउँदैन, पैसा दिएर संस्था थ्रु चलाएको अवस्था छ. यो पनि एउटा पोजिटिभ हो.
आफ्नो संस्था बिचको कोअर्डिनेसन चाहिँ कस्तो हुन्छ?
अब कोअर्डिनेसन नभएको होइन, भएकै छ. तर पनि अझै पनि के छ भने अस्वस्थ प्रतिस्पर्धा छ कि एकअर्कामा. जस्तो अब म हाइलाइट हुन पाए हुन्थ्यो अथवा मेरो नाम अगाडि आउन पाए हुन्थ्यो भन्ने खालको एक किसिमको हुन्छ नि, त्यो चाहिँ कम गर्नुपर्छ.
समाज परिवर्तन गर्ने, समाज सेवा गर्ने या प्रभावितहरूलाई नै सेवा पुर्याउने उद्देश्यले नभइकन यस्तो अस्वस्थ प्रतिस्पर्धा हुन त राम्रो होइन नि.
एकदमै हो, र त्यस्तो खालको चाहिँ गर्नु भएन. त्यो चाहिँ एउटा संयन्त्र बनाउनु पर्यो कि राज्यले. कुनै पनि सङ्घ संस्थाहरू चाहिँ कोअर्डिनेसन गर्ने भने त्यसको एउटा अभिभावकको भूमिका त गभर्मेन्टले खेलिदिनु पऱ्यो नि.
हजुर,
होइन, कसरी हुन्छ? कतिपय सङ्घ संस्थाहरू एउटै जिल्लामा थुप्रिएको हुन्छ, कुनै जिल्लामा संस्थै पुगेको हुँदैन भने कम्तीमा डुप्लिकेसन भएको ठाउँमा चाहिँ यो चाहिँ डुप्लिकेसन नगर्नुहोस्, यहाँ चाहिँ जानुहोस्, अथवा यो जिल्लामा चाहिँ कार्यक्रम लान आवश्यक छ त गभर्मेन्टले पनि भन्न सक्छ नि.
हजुर, यहाँ शक्ति समूहकै चाहिँ कतिवटा केन्द्रहरू छन् भन्नुभयो?
हाम्रो चाहिँ 4 छ सेल्टर होम, अनि 11 जिल्लामा चाहिँ हामीले काम गर्छौँ जुन चाहिँ मानव बेचबिखनको रोकथाम मा आधारित रहेर.
रोकथाममा चाहिँ कस्ता कस्ता कार्यहरू पर्छन्?
रोकथाममा हामीले विशेष गरी किशोर किशोरी समूहहरू जो चाहिँ उच्च जोखिममा रहेको किशोर किशोरी समूहहरूलाई चाहिँ सङ्गठित गर्ने, उनीहरूलाई सशक्त बनाउने र उनीहरूलाई नै विभिन्न ट्रेनिङहरू दिएर उनीहरूलाई नै परिचालन गर्ने के, जस्तो नाटकहरू देखाउने,
सडक नाटक,
हजुर, सांस्कृतिक कार्यक्रमहरू गर्ने, मिडियाकै पनि हामीले ट्रेनिङ दिएका थियौँ हाम्रो भाइ बहिनीहरूलाई, अनि उनीहरूले गाउँघरमा घटेको घटनाहरूलाई चाहिँ मिडियासम्म ल्याउने, होइन, त्यस्तो खालको चाहिँ हामीले त्यसरी चाहिँ उनीहरूलाई परिचालन गर्ने. र त्यो सँगसँगै हामीसँग सर्भाइभर ग्रुप पनि हुन्छ, प्रत्येक जिल्लामा चाहिँ सर्भाइभर ग्रुपहरू हुन्छ, त्यो ग्रुपलाई पनि विभिन्न खालको तालिम दिएर स्थानीय
तालिमहरू कतिको प्रभावकारी भएको पाउनु भएको छ?
प्राय जस्तो अब हामीले
गाउँमा गएर अब यो सचेतनामूलक कार्यक्रमहरू गर्नुहुन्छ, या यतैतिर पनि सडक नाटकहरू देखाइरहनु भएको छ, त्यसमा चाहिँ सहभागीहरू बाहेक अरू अन्य व्यक्तिहरूले कस्तो रूपमा लिनुहुन्छ यसलाई?
सडक अझ बढी प्रभावकारी चाहिँ सडक नाटक छ. किन भन्दाखेरि
जसले पनि हेर्न सक्ने भयो,
एकदमै अब त्यो मनोरञ्जनसँगै सन्देश पनि जान्छ, त्यसले गर्दाखेरि बढी प्रभावकारी चाहिँ सडक नाटक छ. र त्यो सँगसँगै अब कहिलेकाहीँ हामीले चाहिँ वक्तित्व कला गर्छौँ कि, वक्तित्व कला, अनि बाउ आमा र अनि त्यस पछाडि बच्चाहरू बिचमा इन्टरेक्सन गराउने कि, किशोर किशोरीसम्म र अनि अभिभावकहरूसँग इन्टरेक्सन गराउने, त्यो पनि प्रभावकारी भएको छ. कतिपय कुराहरू छोराछोरीको बाबुआमाले नथा पाउने, बाबुआमाको इच्छा के छ छोराछोरीलाई थाहा नहुने, अनि बाउ र छोराछोरीमा द्वन्द्व हुने, त्यसले गर्दाखेरि पछि समस्या अर्कै हुन जाने, त्यसले गर्दा त्यो नहोस् भन्नको लागि चाहिँ हामीले अन्तर्क्रियाहरू गर्दाखेरि पछि त्यो अन्तर्क्रियापछि चाहिँ अब बाबुआमाले पनि बच्चालाई छोराछोरीलाई सहयोग गरेको, छोराछोरीले पनि आमाबाउलाई सहयोग गरेको, त्यस्तो खालको चाहिँ प्रभावकारी देखिएको छ.
हजुर, अब सुनिताजी हामीसँग धेरै समय पनि धेरै छैन, कुराकानी लम्बिँदै गयो हाम्रो, अब निकै इन्ट्रेस्टिङ कुराकानी भयो. अन्तमा हाम्रा श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
म चाहिँ पहिलो सर्वप्रथम त के भन्न चाहन्छु भने अहिले जुन नेपालीहरूको महान चाड विजय दशमी आएको छ, र स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई चाहिँ ह्याप्पी विजय दशमी भन्न चाहन्छु, र यहाँहरूको यो दसैँले सुख शान्ति र समृद्धि छाओस् परिवार हरूमा भन्न चाहन्छु. र त्यो सँगसँगै म अर्को के पनि भन्न चाहन्छु भने कुनै पनि समस्या घट्छ, कुनै पनि ठाउँमा घट्छ भने भोलि त्यो समस्या मेरो घरमा पनि घट्न सक्छ है, अथवा मेरो छोरीलाई पनि हुनसक्छ, अथवा मेरो परिवारमा पनि घट्न सक्छ भन्ने हिसाबले सोच्यो भने र त्यसको विरुद्धमा चाहिँ आवाज उठाउनुहोस् र व्यक्तिले आफैले चाहिँ आवाज उठाउनुपर्ने हुन्छ र त्यो एकदमै भोलि चाहिँ मेरो यो समस्या मेरो घरमा पनि आउन सक्छ, त्यसले गर्दा म चाहिँ यसको विरुद्धमा आवाज उठाउनुपर्छ भनेर चाहिँ यदि उहाँहरूले जुनसुकै समस्या चाहे घरेलु हिंसा होस् चाहे अन्य कुनै समस्याहरू होस् चाहे बेचबिखनै किन्न होस् त्यस्तो अवस्थामा चाहिँ आवाजहरू उठाउनुहोस् र त्यस्तो शङ्कापद व्यक्तिहरू कुनै छ भने त्यसमाथि चाहिँ निगरानी गर्नुहोस् र भोलिको दिनमा त्यो समस्या तपाईँहरूको घरमा पनि पर्न सक्छ, त्यसले गर्दाखेरि सचेत चाहिँ हुनुहोस् रहनुहोस् भन्न चाहन्छु।
हजुर सुनिताजी यहाँलाई पनि धेरै धेरै धन्यवाद, आफ्नो व्यस्त समयको बावजुद पनि हामीलाई समय उपलब्ध गराइदिनु भयो, मानव बेचबिखन सम्बन्धी निकै जानकारीमूलक तथा प्रेरणादायी सन्देश छोडेर जानुभएको छ। चेलीबेटी बेचबिखन विरुद्धको तपाईँको यो अभियानलाई निरन्तरता पाइरहोस्, यसमा हाम्रो पनि साथ रहनेछ। शक्ति समूह तथा तपाईँको पनि उत्तरोत्तर प्रगतिको कामना गर्दै विजय दशमीको शुभकामना पनि यहाँलाई दिन चाहन्छु।
हजुर एकदमै धेरै धेरै धन्यवाद।
श्रोताहरू सामाजिक आवरण कार्यक्रमको निर्धारित समय सकिनै लाग्यो, सुनिताजीसँगको निकै जानकारीमूलक तथा प्रेरणादायी कुराकानी हुँदै थियो, समयले नेटो काट्न लागेको पत्तै भएन। मानव बेचबिखन तथा ओसार पसार एउटा जघन्य अपराध हो, यो विश्वव्यापी समस्याको रूपमा देखिएको छ। मानव बेचबिखन नेपालको एक जटिल समस्याको रूपमा रहेको छ, यसका न्यूनीकरणका लागि अनगिन्ती प्रयास नभएका होइनन्। राज्य र अन्य सरकारवाला सङ्घ संस्थाहरू मानव बेचबिखन न्यूनीकरणमा लागेका भए पनि प्रयास अनुरूप न्यूनीकरण गर्न सकि छैन। मानव बेचबिखनको नयाँ नयाँ बदलिँदो स्वरूपको झन जटिल समस्या थप भएको छ, तसर्थ मानव बेचबिखन विरुद्धको लडाइँमा हामी सबै सचेत भई सामेल हुनु जरुरी छ। विभिन्न सङ्घ संस्थाले गरिआएको प्रयासलाई सबै मिलेर साथ दिनुपर्छ र यो अपराधलाई नियन्त्रण गर्नुपर्छ। श्रोताहरू आजको हाम्रो यो छलफलको श्रृङ्खला यहाँहरूलाई कस्तो लाग्यो? सदा चाहिँ यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाको हामी अपेक्षा राख्दछौँ। हाम्रो कार्यक्रमलाई निरन्तर सुनिदिएर सहयोग गर्नुभएकोमा श्रोता मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। प्रतिक्रिया तथा सुझावको लागि पत्रचार गर्ने हाम्रो ठेगाना रहेको छ नेपालीको रेडियो 88.8 मेगाहर्ज सेतीओपी मार्ग कोटेश्वर काठमाडौँ, सम्पर्क नम्बर 01460006000। त्यसै गरी नेपालीको रेडियो @gmail.com पनि यहाँहरूले पत्रचार गर्न सक्नुहुनेछ। नेपालीको रेडियो तथा मेरो व्यक्तिगत तर्फबाट फेरि पनि श्रोता मित्रहरूलाई विजया दशमी तथा शुभ दीपावली 2071 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरूको दशैँ तथा दीपावली सुखद रूपमा बितोस्, मदिरा तथा जुवा तास रहित चाडपर्व मनाउनुहोला अनि खानपानमा विशेष ध्यान पुर्याउनुहोला है। फेरि अर्को हप्ता भिन्न भिन्न विषय लिएर यहाँहरू समक्ष आउने बाचा गर्दै प्राविधिक मित्र सन्तोष भट्टराई सहित म पनि बिदा माग्दछु। हवस् त, नमस्ते।
मनको रोजाइ हो यो, सुने सुनाउने नेपालीको रेडियो सबै गुनगुनाउने।
कुनै भाषा छैन न धर्म छ
या जाति यताको वर्म छ,
नेपालीको रेडियो 88.8।